आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा dineshfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। धनगढीमा नयाँ बस पार्क बनाउन वनको जग्गा उपलब्ध गराउन तयार रहेको वन मन्त्री दीपक भण्डारीको दावी। धनगढीमा आधुनिक बस पार्कको आवश्यकता आफूले पनि महसुस गरेको जिकिर। 5 वर्षमा निर्माण सक्ने लक्ष्य लिएको अछामको बुढीगङ्गा जलविद्युत आयोजनाको काम सुस्त। डिपिआर आउने बित्तिकै ठेक्कामा जाने आयोजनाको दावी। शहीद दशरथ चन्दको नाममा ठुला प्रतिष्ठान खोल्न सुदूरपश्चिमवासीको माग। कैलालीका युवा साहित्यकारहरूद्वारा शहीदहरूको सम्झना गर्दै राष्ट्र र राष्ट्रियता जोगाउन खबरदारी। र लिटिल फ्लावर क्रिकेट लिगको उपाधिमाथि ऐश्वर्य विद्यानिकेतनको कब्जा। कञ्चनपुर बेलौरीको विजडम एकाडेमी 8 विकेटले पराजित। अब खबर विस्तारमा। भर्खरै प्रसारित प्रमुख समाचारमा वन मन्त्री शङ्कर भण्डारी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। अब बाँकी खबर। वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले धनगढीलाई आधुनिक सहर बनाउन आवश्यक पर्ने नयाँ बस पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन तयार रहेको बताउनु भएको छ। वन मन्त्रालयले धनगढीमा नयाँ बस पार्क निर्माणका लागि वन क्षेत्रको जग्गा दिन नसक्ने भन्दै फाइल फिर्ता पठाएका बेला आज धनगढीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो।
जहाँ जसले जति किसिमले जुन किसिमले उपयोग गर्न चाहे त्यही ढङ्गले वन क्षेत्रलाई उपभोग गरेर दियौँ भने भोलि हाम्रो वनको विनाश निश्चित छ। त्यस कारण कतिपय राष्ट्रिय गौरवका विषयहरू, राष्ट्रिय आवश्यकता सन्दर्भहरू, योजनाका कार्यक्रमहरूलाई सहयोग गर्ने भन्ने हाम्रो राष्ट्रिय नीति छ। सुदूरपश्चिमको एउटा महत्त्वपूर्ण अथवा प्रस्तावित 7 नम्बर प्रदेशको एउटा महत्त्वपूर्ण स्थान यो चाहिँ कैलालीलाई अथवा धनगढी यो चाहिँ बजार नगरलाई व्यवस्थित गर्न जरुरी छ। यदि त्यो आवश्यक विषय हो र त्यहाँ वनबाट त्यसमा कुनै सहजीकरण भएको छैन भने त्यसलाई म सकारात्मक हेर्छु र
बस पार्क निर्माणका लागि जग्गा आवश्यक परेको पर्याप्त प्रमाणहरू पेश गरेर माग आएमा निर्णय गर्न तयार रहेको मन्त्री भण्डारीले बताउनुभयो। उहाँले प्रदेश नम्बर 7 को ठूलो सहर धनगढीमा व्यवस्थित बस पार्क निर्माणको आवश्यकता आफूले पनि महसुस गरेको बताउनुभयो।
यो नेपालकै समग्र दृष्टिकोणमा सुदूरपश्चिम जति हुनुपर्थ्यो हुन नसकेको एक प्रकारले विकासको दृष्टिकोणले समग्र पछि परेको तर अत्यन्त देशको एउटा आर्थिक समृद्धि र आर्थिक केन्द्र जुन स्थानको रूपमा धनगढी कैलालीको धनगढी रहेको र यसको व्यवस्थापन यसको समृद्धि र सुधार र यसको विकास अनिवार्य छ। यसको लागि चाहिने यदि अपरिहार्य विषय हो भने यसमा मन्त्रालयले सहयोग गर्छ र यो काम अगाडि बढ्छ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका वन मन्त्री भण्डारीले सुदूरपश्चिम सहित देशका विभिन्न जिल्लामा रिक्त वन कर्मचारीहरूको पदपूर्ति गर्ने गृह कार्य भइरहेको पनि जानकारी दिनुभयो। यस्तै वन मन्त्री शङ्कर भण्डारीले आज सर्वोदय शान्ति पदयात्राको पनि गौरीफन्टा नाकामै पुगेर स्वागत गर्नुभयो। अन्तर्राष्ट्रिय मानव मिलन केन्द्रका संस्थापक तथा नेपाल केसरी जैन धर्मगुरु मणिभद्रजी महाराज र अक्षेत मुनि महाराज सहित भारतका विभिन्न सांसद विधायकहरूको टोलीलाई मन्त्री भण्डारीले गौरीफन्टा नाकामा स्वागत गर्नुभएको हो। उक्त टोली माघ 19 गते धनगढीबाट पोखराका लागि प्रस्थान गर्नेछ। मणिभद्र महाराज नेपाली मुलुकका हुन्। उहाँको 2 दिन धनगढीमा प्रवचन हुने र त्यसपछि पोखरामा मानव मिलन केन्द्रको स्थापना गर्ने कार्यक्रम रहेको मारवाडी सेवा समितिका प्रतिनिधि समेतले बताउनुभयो। शिवरात्रि नजिक आइरहेका बेला कैलाली र कञ्चनपुरको नाका हुँदै भारतमा चरेस तस्करी गर्ने क्रम पनि बढेको छ। नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिमले आज भारत लैजान ठिक्क पारेको अवस्थामा कैलालीको फुलबारीबाट 1 क्विन्टल चरेस सहित एकजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान समूह आरआइटीका प्रहरी सहायक निरीक्षक पदम थापा सहितको नेपाल प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर 18 का देवबहादुर सिंहको घरबाट 1 क्विन्टल चरेस बरामद गरेको हो। प्रहरीले फुलबारी गरिएका देवबहादुर सिंहको घरमा लुकाइराखेको अवस्थामा आज दिउँसो चरेस बरामद गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार बझाङबाट ल्याइएको सो चरेस शिवरात्रि नजिक आइरहेका बेला भारतमा बिक्रीका लागि लैजान राखिएको बुझिएको छ। पक्राउ परेका सिंहले भने आफ्नो घरमा कसैले राखेर गएको प्रहरीलाई बयान दिएका छन्। उनले अपरिचित मान्छेले आफ्नो घरमा चरेस राखेर गएको बयान प्रहरीलाई दिएको आरआईटी टोलीले जनाएको छ। देश र नागरिकको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदहरूको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाइएको छ। प्रत्येक वर्ष माघ 10 देखि 16 गतेसम्म मनाइने शहीद सप्ताहको दिन अन्तिम दिन आज सुदूरपश्चिममा पनि विशेष रूपमा शहीद दिवस मनाइएको हो। धनगढीमा पनि सुदूरपश्चिमाञ्चल संस्कृति संरक्षण सम्वर्धन समितिले कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाएको छ। कैलाली क्षेत्र नम्बर 6 का सांसद पुष्करनाथ ओझाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। संस्थाका अध्यक्ष जनकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी धेरैले पछिल्लो समय देश र जनताका लागि प्राणको बलिदान दिने शहीदहरूले देखाएको बाटोमा मुलुक अगाडि बढ्न नसकेको प्रति दुःख व्यक्त गरिएको छ। राज्यले सुदूरपश्चिमको बैतडी जिल्लामा जन्मनुभएका शहीद दशरथ चन्दलाई पनि सम्मान दिन नसकेको पनि सहभागीहरूले आरोप लगाएका छन्। उनीहरूले शहीद दशरथ चन्दका नामबाट विभिन्न ठूला प्रतिष्ठान र एकाडेमीहरू सञ्चालन गरिनुपर्ने माग गरेका छन्। सुनौ सहकर्मी दीपक जोशीको रिपोर्ट।
पाहुन जनताका छोरा छोरी पढ्न भनेर त्यो इच्छा थियो होला, राणाहरूको त्यो क्रोध अपीर्य वचनले मन कतिरोयो होला। गर्यौ मनमा ठुलो अठोट तिमीले राणा विरुद्ध लड्यौ, महान सपुत रहेछौ धन्य जीवन देशलाई सम्पिन पुग्यौ।
राणा शासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा विक्रम सम्वत 1997 राणा शासकले मृत्युदण्ड दिएका शहीदहरूको सम्झनामा यस वर्ष पनि सप्ताहव्यापी रूपमा शहीद दिवस मनाइएको हो। तर वर्तमान समयमा शहीदहरू प्रति सच्चा सम्मान हुन नसकेको प्रति दुःख व्यक्त गरिएको छ। झन् त्यसैमा सुदूरपश्चिमको वैतडीमा जन्मनु भएका शहीद दशरथ चन्दलाई राज्यले यथोचित सम्मान दिन नसकेको बताउँदै साहित्यकार पदमराज जोशी,
दशरथ चन्द जुन तत्कालीन त्यो अप्ठ्यारो अवस्थामा सुदूरपश्चिमको भूगोलमा जन्मेर जसले यो देशको स्वतन्त्रताका निमित्त आफ्नो जीवन कुर्बानी गरे, ती वीर महान सपुतका प्रति हामी गौरव गर्छौँ। तर यो राष्ट्रले जसरी दशरथ चन्दलाई सम्मान दिनु पर्थ्यो, उहाँको नाममा खुला संरचनाहरू, लोक कल्याण हुने किसिमका संरचनाहरू खोलेर उहाँको योगदानलाई चिरस्थायी गर्नु पर्थ्यो, तर त्यो हुन सकेको छैन। अरू अरू शहीदको नाममा त हामी देख्छौँ ठुला ठुला अस्पतालहरू खोलेका छन्, ठुला ठुला इन्स्टिच्युटहरू खोलेका छन्, तर यहाँ एउटा बाटोको नामकरण बाहेक दशरथ चन्दको नाममा अरू संरचनाहरू निर्माण भएको छैन।
हुन त काठमाडौँमा दशरथ रङ्गशाला र बैतडीमा दशरथ चन्द राजमार्ग शहीद दशरथ चन्दकै नामबाट सञ्चालित छ। यसका साथै कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेज पनि दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा निर्माण हुने भएको छ। तर 4 शहीदहरू मध्ये बैतडीमा जन्मनु भएका दशरथ चन्दलाई दिइनुपर्ने सम्मानमा अरू शहीदहरू भन्दा कन्जुस्याई भएको बताउँदै नेकपा एमालेका केन्द्रीय सदस्य महेश्वर पाठक,
सुदूरपश्चिममा जन्मनु भएको दशरथ चन्दको नामबाट हामी सबै सुदूरपश्चिमवासीहरू गौरवान्वित छौँ र उहाँको नामबाट कतिपय संस्थाहरू प्रतिष्ठानहरू स्थापना भएको भए तापनि अझै उहाँको जीवनीलाई उजागर गर्न हामीले त्यति सफलता प्राप्त गरिरहेका छैनौँ कि भन्ने कुरा महसुस भएको छ। स्वर्गीय अमर शहीद दशरथ चन्द प्रति सबै सुदूरपश्चिमवासीहरू एकजुट भएर उहाँका योगदानहरू, उहाँका कृतिहरूलाई स्मरण गर्ने, उजागर गर्ने, संरक्षण गर्ने, सम्वर्धन गर्ने र उहाँको नामबाट विभिन्न किसिमका प्रतिष्ठानहरू स्थापना गर्ने र यस्ता अरू कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ।
देशमा पछिल्लो पटक जय झगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र 10 लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढिरहेका बेला जेठा 4 शहीद मध्येका एक दशरथ चन्दलाई राज्यका तर्फबाट यथोचित सम्मान प्रकट गर्न माग गरिएको छ। शहीद दशरथ चन्दका सन्ततिहरूले पनि उहाँको नाममा ठूलो एकाडेमी तथा प्रतिष्ठानहरू खोल्न माग गरेका छन्। शहीद दशरथ चन्दका परिवारका सदस्य विनोद चन्द,
सुदूरपश्चिमकैवासी भनाइकियो भने नेपाल सरकारबाट एउटा ठुलो एकाडेमी घोषणा होस् र त्यो एकाडेमीले चाहिँ अमर शहीद दशरथ चन्दका शहीदहरूप्रति सम्मानका कार्यक्रमदेखि लिएर जनतालाई प्रत्यक्ष लाभ हुने गरी कार्य गरोस् भन्न खोजेका हौँ। जसरी गङ्गालाल हृदय रोग केन्द्र सचेत्रो ठुलो भने त्यसै किसिमले चाहिँ हाम्रो पनि सुदूरपश्चिममा एउटा
दिनेश एफएमका लागि दीपक जोशी धनगढी।
शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा पनि विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको संवाददाता लोकेश साउदले जनाएका छन्। दशरथ चन्द नगरपालिका 5 बस्कोटमा रहेको शहीद दशरथ चन्दको जन्मघरमा पूर्व सिंचाई मन्त्री एनपी साउन्द, बैतडीका सांसद नरबहादुर चन्द लगायतको उपस्थितिमा दिवस मनाइएको हो। उक्त अवसरमा शहीद चन्द जन्मेको घर आँगनमा शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले आफ्नो 22 वार्षिक उत्सव पनि मनाएको छ। कार्यक्रममा बोल्दै पूर्व मन्त्री साउन्दले क्रूर राणा शासन विरुद्ध ज्यानको आहुति दिने शहीद दशरथ चन्द शहीदहरूका पनि महाशहीद रहेको बताउनुभयो।
शहीदहरूले मुलुकको लागि ज्यान दिन्छ। शहीदको क्याटेगोरी गर्ने कुरा को ए क्लास शहीद, को बी क्लास शहीद, को सी क्लास शहीद भनेर भन्ने कुरा बडो गाह्रो छ। तर शहीदका पनि राजा शहीद भन्छ। भारतमा पनि शहीद आजम भन्दाखेरि चन्द्रशेखर आजाद, भगत सिंहलाई चाहिँ शहीद आजम भनेर चाहिँ भन्ने गर्छ। त्यस्तो व्यक्ति चाहिँ हुनुहुन्थ्यो दशरथ चन्द। दशरथ चन्दले राणा शासनका विरुद्ध मुरमुरिएर गोली छातीमा हान भनेर निर्भीकता पूर्वक यो देशका लागि म मर्छु, मर्न तयार छु भनेर इतिहासको स्वर्णाक्षरमा त्यो कुरा चाहिँ अङ्कित भइसकेको छ।
यसै धनगढी उपमहानगरपालिका 5 जाङ स्थित शैलेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुलले शहीद दिवसको अवसर पारेर नगर क्षेत्रमा सरसफाई गरेको छ। विद्यालयले नगरको लवली चौकदेखि मोटियारी पुलसम्मको सडक आसपासमा सरसफाई गरेको विद्यालयका प्रिन्सिपल जगन्नाथ जोराले बताउनुभयो। तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। कैलालीका युवा साहित्यकारहरूले नेपाल भारत सिमानामा गएर शहीदहरूको सम्झना गर्दै राष्ट्र र राष्ट्रियता जोगाउन रचना मार्फत खबरदारी गरेका छन्। दिनेश एफएम कर्मी चन्द्र थापाको संयोजकत्वमा आयोजना गरिएको सिमानामा रचना वाचन कार्यक्रममा साहित्यकारहरूले रचना मार्फत नै राष्ट्र र राष्ट्रियता जोगाउन खबरदारी गरेका हुन्। साथै उनीहरूले नेपालमाथि निरन्तर रूपमा भइरहेको हस्तक्षेपका विरुद्धमा पनि रचना मार्फत नै छिमेकी देशलाई बाण हानेका छन्। नेपाल भारत सीमा क्षेत्र डोके बजारमा भएको कार्यक्रममा सहकर्मी नवराज पनेर पनि पुगेका छन्।
सयौं फूलका माला उनी शहीद बने उनी कुशासकको बाटो थुनी शहीद बने उनी क्रान्ति ज्वाला उठाएर हाते मालो गरी देशका लागि जुनी जुनी शहीद बने उनी।
एकनाश बग्ने मोहना नदीको किनारमै रहेको नेपाल भारत सीमा क्षेत्र डोके बजारमा जब साहित्यिक मनहरू रचना खोज्न थाले त्यहाँको वातावरण थप रमणीय बन्यो। शहीद दिवसको मेसो मिलाएर डोके बजारमा रहेको मन्दिरमा आयोजना गरिएको सिमानामा गजल वाचनको सुरुवात राष्ट्रगानबाट गरियो। आयोजकले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह सहित दर्जनौ नायकहरूलाई पश्चिम काँकडादेखि पूर्वको टिस्तासम्मको विशाल नेपालको नक्सासँगै राखेर बनाइएको ब्यानर लगाउने बित्तिकै धेरैले अटकल गरिसकेका थिए कि आज राष्ट्रप्रेमबाट उत्प्रोत शब्दहरू भरिएको गुच्छाहरू मार्फत प्रहार हुन्छ। त्यसै बेला भर्खरै साहित्यमा पाइला टेकिरहेका गजलकार एसपी भट्टले विस्तारवादप्रति इङ्गित गर्दै यसरी प्रहार गरे।
भोलि फिर्दा दिन्छ स्या, अहिले फिर्दा दिन्छ, हामी लिन तयार छौ, जहिले फिर्दा दिन्छ, कैलाली कञ्चनपुर बाके बर्दिया उपहार दिनेलाई मेरो प्रसन्न गढवाल र सिक्किम कहिले फिर्दा दिन्छ।
गजलकार ध्रुवतिमन सिन्हाले जहानिया राणा शासनको अन्त्यका लागि बलिदानी दिएका चारजना सपुतको सम्झना गर्दै अहिलेका नेताहरूको गैरजिम्मेवारपनालाई गजल मार्फत नै दर्शाउन भइन्।
देशमा पार्टी र बेरोजगारी फलाएर हामीलाई कञ्चन पेट गरेर भाषण खाएर रोबोटमा भावना भर्ने प्रयास गर्दैछ मान्छे आफू भित्रको मानवता मिल्काएर मनमा नेपाल सजाएको एक नेपाली हुन्छु आमा, कसम खान्छु आज देशको माटो समाएर देशको मुहारमा खुसी फुलाउने सपना पुरा हुँदैन शहीदको शालिक बनाएर।
सिमानामा गजल वाचन भइरहँदा धेरै गजलकारहरूले मिचिएका कालापानी र सुस्ताका प्रसङ्ग पनि उठाउन भए। गजलकार धर्मराज जोशी।
हाम्रो हुम्ति नबिर्सनु, काला पानी सुस्ताहरू सुहाउँदैनन् त्यतातिर छिमेकीका सुस्ताहरू, जन्ती साथ मलाम साथ छिमेक हुनु पर्छ, चाहिँदैनन् सीमा मिच्ने छिमेकिनी उस्ताहरू, हाम्रो हुम्ति नबिर्सनु कालो पानी सुस्ता।
रोजगारीका लागि भारत गइरहेका र भारतबाट फर्किरहेका नेपालीहरूको मन पनि सिमानामा गजल वाचन कार्यक्रमले खिचिरहेको थियो। मिचिएको नेपाली भूभाग पनि फिर्ता माग्नेहरूको जमात पनि कम थिएन भने विदेशीको इसारामा राज्य सत्ता चलिरहेको कुरा पनि जोरदारका साथ सीमामै पुगेर उठान गरियो।
ती उकाला ती ओराला बनायो कसले, अनि चाबीका लागि ताला बनायो कसले, मुसा मार्ने दुध खाने त उसको जातै हो, यहाँ त सीमा खाने भयो बिराला बनायो कसले, कहाँ देश उम्किन्छ र जाल उतैको छ, गोटी जस्तै चल्छ नि
चाल उठेको छ, मर्न पनि अनुमति लिनु पर्छ क्या हो, बाँच्नको त घरै छोडौ, काल उठेको छ।
राणा शासनको अन्त्यका लागि चारजना सपुतले ज्यानको आहुति दिए, तर राणा नभए पनि अहिलेका शासकहरूबाट पनि नेपाली जनता खुसी छैनन्। त्यसैले सीमा क्षेत्रबाटै शासकहरू र विस्तारवाद विरुद्ध खबरदारी गरिएको आयोजकले जनाएको छ।
उठ्छौँ सिमानाबाट, पहाड पर्वत हिमचुली उठ्छौँ सिमानाबाट, आज सिंह विशाल नेपाल बसाउनु छ फेरि, विगतका कमजोरीहरू भुली उठ्छौँ सिमानाबाट।
दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
अब केही कर्पोरेट खबरहरू। धनगढीको पाठक ग्रुपले ब्याट्रीबाट चल्ने इटालियन ब्रान्ड भएको तर चीनमा निर्माण भएको स्कुटी र सामान बोक्ने लोड किङ भित्री आएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय कुमार राय र जनरल म्यानेजर विजय रेजीले आज एक कार्यक्रमका बीच धनगढीको चटकपुरमा पाठक हार्डवेयरकै छेउमा त्यसको सोरुमको उद्घाटन गर्नुभयो। ब्याट्रीबाट चल्ने उक्त स्कुटी एकपटकको चार्जमा 100 किलोमिटर चल्ने र एकपटकको चार्जमा 2-3 युनिट मात्रै विद्युत खपत हुने कार्यक्रममा जानकारी गराइएको थियो। 1,25,000 मूल्यदेखि 1,40,000 मूल्य रहेको उक्त स्कुटीको एक महिनाका लागि मात्रै 5,000 छुट, चालक र स्कुटीका लागि रेनकोट र हेलमेट उपहार दिने पाठक ग्रुपका सञ्चालक भोजराज पाठकले जानकारी दिनुभयो। अब एउटा खेल खबर। लिटिल फ्लावर क्रिकेट लिगको उपाधिमाथि ऐश्वर्या विद्यानिकेतनले कब्जा जमाएको छ। आज भएको फाइनलमा कञ्चनपुर बेलौरीको विजडम एकाडेमीलाई 8 विकेटले पराजित गर्दै ऐश्वर्या विद्यानिकेतनले पहिलो लिटिल फ्लावर प्रिमियर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको बेलौरीको विजडम एकाडेमीले 20 ओभरमा 8 विकेट गुमाउँदै 86 रन मात्रै बनायो। विजडमका अभिषेक उपाध्यायले 23, हरिश विष्टले 13 रन बनाए। ऐश्वर्याका नारायण जोशी, सचिन बोराएक र माधव ठगुन्नाले 2-2 विकेट लिए। 87 रनको विजय लक्ष्यसहित मैदान उत्रिएको ऐश्वर्याले 13.4 ओभरमै 2 विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। ऐश्वर्याका लागि राजन सिंह 33 र नारायण जोशीले 27 रन बनाए। म्यान अफ दि फाइनल ऐश्वर्याका राजन सिंह भए। उत्कृष्ट बलर ऐश्वर्याका प्रकाश भाट, उत्कृष्ट ब्याट्सम्यान ऐश्वर्याकै राजन सिंह र म्यान अफ दि सिरिज ऐश्वर्या विद्यानिकेतनका कप्तान समेत रहेका नारायण जोशी भए भने उदयमान खेलाडी विजडमका आयुष विष्ट र उत्कृष्ट फिल्डर एरिस्टोका अनिल थापा भए। प्रतियोगिताको विजेता ऐश्वर्यालाई 30,000 तथा उपविजेता विजडमले 15,000 नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। विजेता खेलाडीलाई एक समारोहका बीच कैलाली क्षेत्र नम्बर 6 का सांसद तथा समापन समारोहका प्रमुख अतिथि पुष्करनाथ ओझाले पुरस्कार वितरण गर्नुभयो। यस्तै लिटिल फ्लावर प्रिमियर लिगको दोस्रो संस्करणका विजेतालाई 1,00,000 तथा उपविजेतालाई 50,000 नगद पुरस्कार दिने आयोजक लिटिल फ्लावर इङ्ग्लिस बोर्डिङ स्कुलका प्राचार्य रामचन्द्र शाहीले घोषणा गर्नुभयो। यस्तै समापन समारोहमा दिनेश एफएम कर्मी नवराज बनेरुलाई सम्मान गरिएको छ। क्रिकेट खेलको व्यावसायिक विकासका लागि समाचार लेखनमा सहयोग गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सांसद पुष्करनाथ ओझाले उहाँलाई सम्मानपत्र प्रदान गर्नुभयो। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। आज आइतबार, अब प्रस्तुत छ साप्ताहिक स्तम्भ सुन्दर पश्चिम।
सुन्दर सुन्दर सुदूरपश्चिम।
साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ, म शिवराज भट्ट। सरकारले आफ्नै लगानीमा निर्माण गर्ने भनिएको 20 मेगावाट क्षमताको अछामको बुढीगङ्गा जलविद्युत आयोजनाको काम सुस्त गतिमा भइरहेको छ। सरकारले साउदी विकास कोष र कुवेत विकास कोषबाट ऋण लगानीमा यो आयोजना निर्माण गर्न लागेको हो। तर 2071-72 काम सुरु गरेर 5 वर्षमा सक्ने लक्ष्यका साथ पिकिङ रन अफ द रिभर अथवा दिनभरि पानी संकलन गरेर विद्युत खपत हुने समयमा चलाउने प्रविधिको आयोजना तोकिएको 5 वर्षमा सकिने देखिँदैन। अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल र नेपालको उदय कन्सल्टेन्सीले साझेदारीमा यसको डिपिआरको जिम्मा पाएका छन्। दुवैलाई यसै मार्चभित्र डिपिआरको रिपोर्ट दिने समय तोकिएको छ। तर पहिला डोटी हुँदै लम्की सबस्टेसन हुने भनिएको प्रसारण लाइन पछि पहलवानपुरमा जोडिने भनिएपछि डिपिआर बन्नमै ढिलाइ हुने देखिएको छ। सापेबगरभन्दा करिब 5.5 किलोमिटर उत्तर ठाँटी बजार नजिक बनाइने यस आयोजनाको प्रगति के भयो त? आजको साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा हामीले बुढीगङ्गा जलविद्युत आयोजनाका प्रमुख सूर्यप्रसाद रिजालसँग कुराकानी गरेका छौँ।
बुढी गङ्गा जलविद्युत आयोजनाको चाहिँ के निर्माण भने मुख्य निर्माण कामहरू चाहिँ हाम्रो अझै सुरु भइसकेको छैन। त्यसमा प्रिपेरेटरी वर्कको कामहरू चाहिँ सुरु भइरहेको छ। प्रिपेरेटरी भन्दा निर्माणभन्दा पूर्वका कामहरू, जस्तो पौष सडकको निर्माण काम सुरु गरेका छौँ हामीले। त्यस्तै क्याम्प स्थापना गर्नको लागि चाहिँ बिल्डिङहरू हाम्रो अफिस कार्यालय भवनहरू बन्दैछ र दुईवटा निर्माण काम चाहिँ हामीले सुरु गरिसकेका छौँ अहिले। र अरू चाहिँ बाँध र टनेलहरू पनि सुरु भइसकेका छन्।
बाँध र टनेलको काम अनि सँगसँगै पठान लाइनको काम पनि छ। यो कामहरू किन सुरु नभएको अहिलेसम्म?
अनि यसको लागि चाहिँ विस्तृत इन्जिनियरिङ डिजाइन चाहिँ आवश्यक पर्छ र त्यसको लागि हामीले अन्तर्राष्ट्रिय परामर्शदाताहरूबाट डिजाइनहरू गराइराखेको छौँ र त्यो डिजाइनको रिपोर्टहरू चाहिँ अहिलेसम्म प्राप्त भइ नसकेको कारणले गर्दा त्यो सुरु हुन सकेको छैन।
अस्ट्रेलियन कम्पनीज इन्टरनेसनल र अनि नेपालकै उदय कन्सल्टेन्सी भनेर दुईवटा कन्सल्टेन्सीहरूले साझेदारीमा यसको डिपिआर बनाउने काम गरिरहनु भएको छ। कहिलेसम्म दिनुहुन्छ त्यो दुइटै कम्पनीले डिपिआरको फाइनल प्रतिवेदन?
उहाँहरूले यो मार्चसम्ममा दिनुपर्ने हो र मार्चसम्म दिन्छु भनेर चाहिँ उहाँहरूले कमिटमेन्ट गर्नुभएको छ। मलाई लाग्छ त्यति बेलासम्म आइपुग्छ होला।
मार्च 2017 आउनु अब दुई महिना, फरवरी र मार्च दुईटा महिना छ। त्यो डिपिआर आउँछ तपाईँलाई, तपाईँले बुझ्नु भयो होला आयोजना प्रमुख भएर, त्यो समयभित्रै पाइन्छ?
अनि उहाँहरूले हामी दिन्छ भनेर भन्नुभएको छ होइन। तर अहिलेसम्मको चाहिँ प्रगति हेर्दाखेरि चाहिँ त्यो ट्रान्समिसन लाइनको सर्वे हामीले पहिले के भने लम्की लङ्ने भन्ने कुरो थियो होइन, त्यो लम्कीमा त्यति फिजिकल नहोला भने अहिले हामीले के भने पहलमानपुर लगाएर जोड्ने गरेर सर्वे गर्दैछौँ। त्यसले गर्दा अलिकति समय एक दुई महिना समय चाहिँ थपिन्छ जस्तो लाग्छ। अनि एउटा यो फिजिकल मोडेलिङ भन्ने गर्नुपर्ने हुन्छ डिजाइन सकिसकेपछि, त्यहाँ अनि त्यो त्यो दुईवटा काम चाहिँ कम्प्लिट नहुने हुनाले पूर्ण चाहिँ डिपिआर चाहिँ आइपुग्दैन। तर चाहिँ हाम्रो जुन ड्राफ्ट हुन्छ, ड्राफ्ट लेभलको चाहिँ डिपिआर चाहिँ मार्चमा आउँछ जस्तो लाग्छ मलाई।
ड्राफ्ट डिपिआर आयो भनेपछि हामीले टेन्डर गर्ने अथवा निर्माणको कामहरू अगाडि बढाउन सक्छौँ त्यसबाटै?
त्यो सुरु गर्न, त्यसको प्रक्रिया सुरु गर्न सक्छौँ। फाइनल मेन चाहिँ सूचित गर्न फाइनलै चाहियो, तर त्यसलाई हामीले चाहिँ अब डिजाइनहरू चाहिँ सूचित गर्ने प्रक्रिया चाहिँ सुरु गर्न सक्छौँ त्यति बेला।
पाँच वर्षभित्र सक्ने गरी 2070-71 सुरुवात भएको हो यो आयोजना। अहिले अब झन् झन्डै 4 वर्ष हुन थालेको छ, यसको निर्माण काम नै सुरु भएको छैन, ढिला भएको होइन?
ढिला भएको छैन। हामीले जस्तो जग्गा प्राप्त गर्ने कामहरू चाहिँ 2071-72 सुरु गरेका थियो चाहिँ, त्यो जग्गा प्राप्त गर्ने काम पनि गरिरहेको छौँ। र त्यसले पौँ सडक निर्माण काम चाहिँ गत वर्षदेखि टेन्डरहरू गरेको हो र यो सालमा चाहिँ सकिन्छ। र यो जस्तो अब त्यति ढिलो चाहिँ भएको जस्तो लाग्दैन चाहिँ, र अर्को वर्ष मलाई लाग्छ हामी टेन्डरहरू चाहिँ मेन कामको पनि टेन्डर चाहिँ गर्छौँ होला।
टनेलको काम, प्रसारण लाइनको काम अब सुरु गर्यो भनेपछि तोकिएको समयभित्र सकिने कतिको सम्भावना छ?
सकिन्छ, यसलाई लगभग 2-3 वर्षमा यतिमा सकिहाल्छ नि। त्यो अहिले टेन्डर राम्रो सजिलो तरिकाले टेन्डर भयो भने चाहिँ प्रक्रियामा ढिलो भयो भने टेन्डरको टेन्डरिङ प्रक्रिया नै अलिकति नेपालमा चाहिँ खरिद प्रक्रिया अलिकति के भने ढिलो हुन्छ होइन, त्यो ढिलो भएन भने निर्माण कामहरू चाहिँ सम्पन्न हुन सक्छ।
पिकिङ रन अफ द रिभर भनेको छ यो आयोजनालाई, यो भनेको चाहिँ के हो?
यो भनेको के हो भने हाम्रो हिउँदको सिजनमा दिनभरि पानी चाहिँ जम्मा गरेर र बिहान र साँझको चाहिँ लोडलाई चाहिँ 2-3 घन्टा चाहिँ बिहान साँझ चलाउन सक्ने किसिमले डिजाइन गर्नेलाई पिकिङ लोड अफ द भन्छ।
जति बेला आवश्यक पर्छ बिजुली त्यति बेला जम्मा गरेको पानीबाट विद्युत उत्पादन गर्ने,
जति बेला पनि सिजनल हुँदैन यो होइन, दिन प्रतिदिनको कुरो चाहिँ। अब हिउँमा एकदम कम पानी भएको बेलामा दिउँसोको दिउँसोभरिको पानी थुनेर राखेर बिहान अथवा साँझ जति बेला चाहिन्छ त्यति बेला हामीले चलाउन सक्छौँ। तर आजको दुई चार दिन पछि त आज अर्को महिनामा गरेर चलाउन सक्दैनौँ। दिनको लागि चाहिँ पिकिङ गर्न सकिने हो, डेली पिकिङ हो यो चाहिँ।
सुदूरपश्चिममा बन्न थालेका जलविद्युत आयोजना समयमा सम्पन्न हुँदैनन् भनेर एउटा जुन चमेलियाले पनि एउटा त्यो खालको अनुभव चमेलियाको पनि छ। बुढी गङ्गामा यहाँ आयोजना प्रमुख हुनु भएको छ, अब त्यो चमेलिया सँगसँगै सुदूरपश्चिममा बन्दैनन् आयोजनाहरू, समयमा बन्दैनन् जलविद्युत आयोजनाहरू भन्ने जुन सोचाइ छ सुदूरपश्चिमेली जनताको, त्यसलाई कसरी यहाँले सम्बोधन गर्न सक्नुहुन्छ?
त्यो अब के भने हामीले अनुभवबाट पनि सिक्नुपर्छ। अब चमेलियामा पनि के टेक्निकल कारणहरूले गर्दाखेरि त्यो के अरे ढिलो भएको छ र त्यो अनुभव हामीले चाहिँ यसमा चाहिँ पक्कै पनि चाहिँ लिएर चाहिँ काम गर्नेछौँ र त्यस्तो किसिमको चाहिँ समस्या पर्न नदिने गरेर काम गर्दाखेरि त्योभन्दा चाँडै हुन्छ होला जस्तो लाग्छ चाहिँ। र हाम्रो चाहिँ अनुभवहरू बढ्दै पनि गइरहेको छ, क्यापासिटी पनि बढ्दै गइरहेको छ।
अहिले कुनै त्यस्तो डिपिआर नआएको कारणले मात्रै यसको निर्माण काम सुरु नभएको हो कि त्यो भएका अरू कारणहरू पनि छन्, जसरी यसमा साझेदार संस्था छ, यसमा अनुदान दिने संस्था छ, उनीहरूको पनि केही समस्या हो?
छैन, केही पनि समस्या छ। हामीसँग पैसा, हाम्रो चाहिँ फाइनेन्स तयार छ, कुवेत लिएर साउदी अरबले चाहिँ पैसा दिन्छ भन्ने कमिटमेन्ट गरेको छ। हामीसँग चाहिँ डिटेल डिजाइनै नभएको कारणले गर्दा हामीले अहिले टेन्डर गर्न सकेको गर्ने काम सुरु गर्न सकेको।
हस्त साप्ताहिक स्तम्भ सुन्दर पश्चिम आजलाई यति नै, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौँ। नमस्कार।
सुन्दर सुन्दर सुदूर पश्चिम।
अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। धनगढीमा नयाँ बस पार्क बनाउन, वनको जग्गा उपलब्ध गराउन तयार रहेको वन मन्त्री शङ्कर भण्डारीको दावी। धनगढीमा आधुनिक बस पार्कको आवश्यकता आफूले पनि महसुस गरेको जिकिर। पाँच वर्षमा निर्माण सक्ने लक्ष्य लिएको अछामको बुढी गङ्गा जलविद्युत आयोजनाको काम सुस्त, डिपिआर आउने बित्तिकै ठेक्कामा जाने आयोजनाको दावी। शहीद दशरथ चन्दको नाममा ठुला प्रतिष्ठान खोल्न सुदूरपश्चिमवासीको माग, कैलालीका युवा साहित्यकारहरूद्वारा शहीदहरूको सम्झना गर्दै राष्ट्र र राष्ट्रियता जोगाउन खबरदारी। र लिटिल फ्लावर क्रिकेट लिगको उपाधिमाथि ऐश्वर्या विद्यानिकेतनको कब्जा, कञ्चनपुरको बेलौरी विजडम एकेडेमी 8 विकेटले पराजित।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
अवस्थ साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।